will begin. हाँ जी, आए। खुदावन के जलाली और मुकद्दस नाम में आप सबकी सलामती हो। आए हम खुदावन अपने खुदा के जुर चुके और आज की इस क्लास को शुरू करें। खुदा बाप, तेरा शुक्र करता हूँ तेरे कलाम के लिए जो हम सबके कदमों के लिए चिराग और राह के लिए रोशनी है। आज की इस कलाम में खुदा खुदा क्लास में अपने कलाम के वसीला से हम सबको बड़ी बरकत दे। मेरा मुंह होकर बोल और खुदावन तेरा नाम जलाल पाए। यीशु मसीह के नाम में ये दुआ मांगता हूँ, आमीन आमीन। अपने पहली 13 आयात में जो मकाशवा का भेद सीखा है, उसके बाद पौलुस रसूल यहीं पर नहीं रुकता, वो क्या करता है जी, बात करता है रसाई की, जिसे इंग्लिश में हम क्या कहते हैं, एक्सेस। हम सबको खुदा के क्या है जी, आसमानी तख्त पर क्या है जी, रसाई हासिल है। और रसाई का जब लफ्ज देखते हैं तो ये क्या है जी, कहाना, कहानती का लफ्ज है, काहिन के लिए इस्तेमाल किए जाने वाला लफ्ज है। जब हम लूका की झील में देखते हैं कि जिक्रिया अपने फरीकों की बारी के मुताबिक क्या जाता है जी, खुदा के मकदस में जाता है कि खुशबू के मजबे पर खुशबू जलाए। तो खुदा के मजबे पर सिर्फ काहिनों को रसाई थी। और जब हम पुराने अहदनामा में देखते हैं, नए अहदनामा में देखते हैं, सिर्फ काहिन ही खुदा के मजबे पर जा सकते थे। यीशु मसीह ने जब सलीब पर इंग्लिश में से क्या कहते हैं, इट इज फिनिश, जब ये नारा लगाया, जब उसने इंग्लिश में कहा इट इज फिनिश, और आरामी और यूनानी जुबान का जो नारा बनता है उसे क्या कहते हैं, टेटलेस्टाई, टेटलेस्टाई, जिसका मतलब है तमाम हुआ। जिस मिशन के लिए, जिस मकसद के लिए मैं आसमान को छोड़कर जमीन पर आया, उसे मैंने क्या कर दिया जी, मुकम्मल कर दिया। जैसे ही खुदावंद यीशु मसीह ने सलीब पर आसमान और जमीन के दरमियान लटक कर जान दी, वैसे ही हम देखते हैं कि जलजला आया। और क्या होता है जी, कि हैकले सुलेमानी का पर्दा जो इंसान और खुदा के दरमियान था, बीच में से फट गया। और ये तस्वीर थी जैसे कब्र की मुंह पर से जब पत्थर को हटा दिया गया, तो वो यीशु के बाहर निकलने के लिए नहीं था बल्कि दुनिया के लिए था कि अंदर आकर देखे। वैसे ही हैकले सुलेमानी का जब पर्दा फटा तो वो इसलिए नहीं था कि यीशु ने अपनी कुदरत को जाहिर किया, बल्कि उसने तमाम बनी इंसान के लिए क्या कर दी जी, रसाई का दरवाजा खोल दिया, ताकि यूहन्ना 14 बाप उसकी 6 आयत के मुताबिक वो कलाम पूरा हो कि राह, हक और जिंदगी मैं हूं, कोई मेरे बगैर बाप के पास नहीं जा सकता। सो पौलुस रसूल की यहां पर हम दूसरी दुआ को देखते हैं, और ये दुआ वो क्या है जी, मजबूत मोहब्बत और फहम व अदराक के लिए दुआ करता है। और इसमें वो जब दुआ करता है तो ये दुआ शुरू होती है 14 आयत से। वो कहता है, इस सबब से मैं उस बाप के आगे घुटने टेकता हूं जिससे आसमान और जमीन का हर एक खानदान नामजद है। जैसे जमीन पर होते हैं चौधरियों का घराना, राइयों का घराना, शाहों का घराना, शेखों का घराना, फलां जी राजपूत है जी, फलां क्या है जी, ये फलां जात से तल्लक रखता है। बाइबल मुकद्दस के मुताबिक पौलुस रसूल कहता है, मैं उस आसमानी बाप के आगे घुटने टेकता हूं जो क्या है जी, जिसने आसमान और जमीन के हर एक खानदान को क्या किया है जी, नाम दिया है। यशायाह 40 बाब में क्या लिखा है जी, उसकी मर्जी से के सिवा एक भी गायब नहीं होता, आसमान के हर एक सितारे को वो नाम बनाम जानता है। यूहन्ना कहता है, यहोशू की झील में यूहन्ना 10 बाब में यीशु ने कहा कि मैं अपनी भेड़ों को जानता हूं नाम बनाम। वो हमें जानता है कि हम उसके खानदान के क्या है जी, लोग हैं। सो जो पहला नुकता है वो क्या है जी, पौलुस रसूल जब दुआ करता है, पौलुस रसूल की दुआ के वसीला से खुदा बाप आसमानी की हजूरी में हमें क्या है जी, रसाई हासिल है। और वो क्या कहता है, जिससे आसमान और जमीन का हर एक खानदान नामजद है। और दूसरी बात क्या है जी, रूहानी معموری و باطنی انسانیت میں مسیح کی محبت کو سمجھنے کے لیے پرزور کیا ہے جی؟ زبردست سچ ہے جی. اور اس کو جب ہم پڑھتے ہیں تو 16ویں آیت میں کیا کرتا ہے, وہ کہتا ہے کہ وہ اپنے جلال کے موافق تمہیں یہ عنایت کرے کہ تم اس کے روح سے اپنی باطنی انسانیت میں بہت ہی زور آور ہو جاؤ. پہلے وہ دعا کرتا ہے کہ تمہارے دل کی آنکھیں روشن ہو جائے تاکہ تم کو معلوم ہو. اب وہ کہتا ہے کہ میں نے تم کو سب کچھ بتا دیا ہے کہ تم کون ہو, تم کیس کے ہو, تم کہاں سے ہو, تمہارا مقام کیا ہے, تمہاری حیثیت کیا ہے, تمہاری پہچان کیا ہے. اب وہ دعا کرتا ہے کہ میں دعا کرتا ہوں کہ تم اپنی اس روح میں, اپنی باطنی انسانیت میں زور آور ہو جاؤ. اور 17ویں آیت میں کیا کہتا ہے, اور ایمان کے وسیلہ سے مسیح تمہارے دلوں میں سکونت کرے تاکہ تم محبت میں جڑ پکڑ کر بنیاد قائم کر کے. اور 18ویں آیت میں کہتا ہے سب مقصوں سمیت. پیچھے وہ کیا کہتا ہے جی, جب ہم پہلے باب کی 18ویں آیت کو دیکھتے ہیں تو وہ کہتا ہے اور تمہارے دل کی آنکھیں روشن ہو جائیں تاکہ تم کو معلوم ہو کہ اس کے بلانے سے کیسی کچھ امید ہے اور اس کے میراث کے جلال کی دولت مقدسوں میں کیسی کچھ ہے. اور یہاں پر وہ کہتا ہے کہ سب مقدسوں سمیت بخوبی معلوم کر سکو کہ اس کی چڑھائی, لمبائی, اونچائی, گہرائی کتنی ہے. جو خدا آسمان کی کیا ہے جی, زمین کی حد بندی کرتا ہے, جس نے پانی کی بندگی کی ہے, جس نے سمندر کو بنایا, جس نے اس کی گہرائی, اونچائی اور چڑھائی کو ٹھہرایا, وہ کہتا ہے کہ مسیح یسوع میں اس کی اونچائی, لمبائی اور گہرائی کو جانو. اور آگے کیا کہتا ہے 19ویں آیت میں, اور مسیح کی اس محبت کو جان سکو جو جاننے سے باہر ہے تاکہ تم خدا کی ساری معموری سے معمولی ہو جائے. روح القدس کی معموری کو ہم کس طرح حاصل کر سکتے ہیں؟ بڑا سادہ سا, اپنے آپ کو خالی کرنے سے. زبردست ہے جی. کلام کو سننے سے اور دعا کرنے سے اور کلام کو قبول کرنے سے جی, ایمان لانے سے جی, کلام پر عمل کرنے سے. یہ سارے جواب زبردست ہے. کانا گلیل کی شادی میں جب ہم دیکھتے ہیں یسوع مسیح اس شادی میں شریک ہوا, وہاں پر میں کی کمی تھی اور یسوع مسیح نے ان طہارت کے مٹکوں کو دیکھا جن سے کیا ہے جی پانی استعمال کیا جاتا تھا, اور وہاں پر حادثہ ہی طور پر نہیں لکھا گیا بلکہ بامعنی طور پر لکھا گیا ہے کہ وہاں پر طہارت کے مطابق 6 مٹکے پڑے تھے. 6 کا عدد مکاشفا کی کتاب کے مطابق کیا ہے جی, انسان کا, اور 666 کا کس کا ہے جی, ابلیس کا ہے. سو انسان کا عدد کیا ہے جی, 6. اور وہ 6 مٹکے جو رکھے ہوئے تھے, خداوند یسوع مسیح نے جب حکم دیا تو کیا کہا جی, ان کو بھر دو. اس سے پہلے کہ کسی چیز کو بھرا جائے اسے خالی ہونا ضرور ہے. اور یہاں پر پالوس رسول کہتا ہے سب مقدسوں سمیت بخوبی معلوم کر سکے کہ اس کی چڑھائی اور لمبائی, اونچائی اور گہرائی کتنی ہے, اور مسیح کی محبت کو جان سکو جو جاننے سے باہر ہے تاکہ اس کی ساری معموری سے معمور ہو سکو. اگر ہم نے مسیح سے معمور ہونا ہے تو ہمیں خدا کے کلام کی روٹی سے سیر ہونا ہوگا. ایوب کہتا ہے 23واں باب اس کی 12 آیت میں کہتا ہے میں نے تیرے منہ کی باتوں کو اپنی ضروری خوراک سے زیادہ ذخیرہ کیا. اور یرمیہ 15 باب اس کی 16 میں کہتا ہے تیرا کلام ملا اور میں نے اسے نوش کیا. زبور 119 اس کی 105 آیت میں وہ کہتا ہے تیرا کلام میرے قدموں کے لیے چراغ اور راہ کے لیے روشنی ہے. اور اس کے بعد جب ہم دیکھتے ہیں متی کی انجیل 4 باب میں یسوع مسیح نے کہا کہ آدمی صرف روٹی ہی سے جیتا نہ رہے گا بلکہ ہر وہ بات جو خدا کے منہ سے نکلتی ہے. اور عبرانیوں 4:12 میں لکھا ہے خدا کا کلام ہر دو دھاری تلوار سے زیادہ تیز ہے جو بند بند اور گودے گودے کو جدا کر کے گزر جاتا ہے اور دل کے خیالوں اور ارادوں کو سمجھتا اور پرکھتا ہے. سو خداوند کی معموری کا سادہ حل کیا ہے کہ اس کی معموری کو حاصل کریں, اس کے کلام سے معمور ہو, کیونکہ اس کا کلام روح ہے, اس کا کلام سچائی ہے, اس کا کلام آزادی ہے, اس کا کلام فہم ہے. اور روح القدس کی زبان کیا ہے؟ الہی کلام ہے. जितनी ज्यादा हम खुदा के कलाम से अपनी रूह को बनेंगे उतनी ज्यादा हम रूहुल कुद्दस की मामूरी से मामूर होंगे। बड़ा सादा सा हल है, इसके लिए कोई रस्सा नहीं टांगना होगा, फलांगना होगा, ठीक है ना जी, कोई दीवार से जंप नहीं लगाना होगा। रूह की जुबान कलाम है, कलाम से मामूरी हासिल करनी है तो फिर हम रूह की जुबान और उसकी मामूरी से मामूर होते जाएंगे और मसीह की मोहब्बत को और उसकी मामूरी को, उसकी लंबाई को, चौड़ाई को, गहराई को जो जानने से बाहर है, जान सकेंगे। और तीसरा नुक्ता क्या देते हैं, एहतताम पर खुदावंद कादर मुतलक, खुदा की हमद व सताइश जो वादे और अहद अहदों में क्या है जी, सच्चा है। और 20 और 21वीं आयत में लिखा है, ये बड़ा जबरदस्त सच है, ये बड़ा जबरदस्त सच है, अब जो ऐसा कादर है। मैंने अपने फोन में एक अलार्म लगाया हुआ है 3:20 का, हर रोज शाम को जब 3:20 पर अलार्म बजता है तो ये आयत मुझे याद दिलाती है कि अब जो ऐसा कादर है उसकी कुदरत के मुआफिक जो हम में तासीर करती है, हमारी दरख्वास्तों हमारे ख्यालों से बहुत ज्यादा काम कर सकता है। हम किसी मोची, किसी तेली या किसी भिखारी के मानने वाले नहीं, किसी बुत के या हाथ के बनाए हुए किसी देवी देवता के पुजारी नहीं है। हम आसमान और और कायनात के बनाने वाले खुदा के मानने वाले हैं। इसलिए उसने कहा, मांगो तो तुमको दिया जाएगा, तुम्हारे ख्याल और सोच और तसव्वुर से कहीं ज्यादा मैं बढ़कर काम कर सकता हूं। ये अलार्म मैंने अपने फोन में लगाया हुआ 3:20, और खुदा को उसका वादा याद दिलाता हूं, तूने वादा किया कि मेरे एहसास, मेरे ख्याल, मेरे जज्बात, मेरी दरखास्त और मेरी मन की मुराद से ज्यादा कहीं काम कर सकता है। अपने फोन में अलार्म लगाएं और खुदा को उसका वादा याद दिलाएं कि तू वादों में सच्चा खुदा है, इस वादे को पूरा कर।
पहला
कुरिन्थियों
दूसरा बाब और उसकी 9वीं आयत में लिखा गया है, जैसा लिखा है वैसा ही हुआ, जो चीजें ना आंखों ने देखी, ना कानों ने सुनी, ना इंसान के दिल में आई, वो खुदा ने अपने मोहब्बत रखने वालों को तैयार कर दिया।
हालेलुया। जहाँ ना आंखों ने देखी, ना कानों ने सुनी, ना इंसान के दिल में ना आई, ना इंसान के तसव्वुर में आई, खुदा ने क्या की है जी, हम सब के लिए तैयार की है। और उसका हर एक वादा, 7,000 वादे हैं बाइबल मुकद्दस में, 7,000 वादे हैं, और हर वादे के साथ क्या है जी, एक शर्त है। मिसाल के तौर पर मेरी जो बड़ी जबरदस्त पसंदीदा आयत है वो क्या है जी, सबूर 37 उसकी 4 आयत, खुदावन में मसरूर रह तो मैं तेरे दिल की मुरादों को क्या करूंगा जी, पूरा करूंगा। इस एक आयत में क्या है जी, पहले शर्त कही है, शर्त रखी है खुदा ने, शर्त के साथ खुदा ने वादा रखा है। ग्रामर बड़ी जरूरी है, जैसे मत्ती 7:7 को पढ़ते हैं, एक ही आयत में खुदा ने 3 वादे किए हैं और 3 वादों के साथ 3 हुक्म दिए हैं। हुक्म क्या है, मांगो, वादा क्या है, दिया जाएगा, हुक्म क्या है, खटखटाओ, वादा क्या है, खोला जाएगा, हुक्म क्या है जी, ढूंढो, वादा क्या है जी, पाओगे। सबूर 37 में क्या है जी, खुदा कहता है खुदावन में मसरूर, दाऊद कहता है खुदावन में मसरूर है, ये शर्तिया जुमला है जिसे कंडीशनल कहते हैं, खुदावन में मसरूर है तो खुदावन तेरे दिल की मुरादों को पूरा करेगा। हालेलुया। सो यहां पर कलीसिया में और मसीह यीशु में पुश्त पुश्त अब्दुलबाद उसकी तमजीद होती रहे, आमीन। आए चौथे बाब को देखें, क्योंकि जब हम असली जबान में पढ़ते हैं, हमारी बाइबल में क्या है जी, बाइबल मुकद्दस को बाबों में तकसीम किया गया है, लेकिन ओरिजिनल जबान में बाइबल मुकद्दस बाबों में तकसीम नहीं की गई। मिसाल के तौर पर इसकी बड़ी खूबसूरत मिसाल है, जब हम पहाड़ी वास को देखते हैं तो हम पहाड़ी वास को क्या करते हैं जी, 5वें बाब की 1-12 आयत पढ़ते हैं, कहते हैं पहाड़ी वास खत्म, नहीं, पहाड़ी वास कब खत्म होता है, 5 बाब की 1 आयत से पढ़े, वहां पर यीशु पहाड़ पर चढ़कर बैठ गया, और ये यहूदी क्या था जी, तरीकाकार था, जब कोई रब्बी, जब कोई उस्ताद नीचे बैठ जाता था तो ये तस्वीर थी कि अब कोई फहम की बात, कोई अनोखा राज वाजिया किया जाएगा। यसु मसीह की तालीम को जब आप जिंदगी को देखते हैं तो जरा उस एक लफ्ज पर देखें, यसु कहां कहां पर बैठा था और जहां जहां पर यसु बैठा था वहां पर अलाही मुकाशवाद के भेद बयान किए गए हैं। सो पहाड़ी वास उसके पांच बाब की पहली आयत को देखें, और यसु पहाड़ पर बैठ गया और शिगिर्द और तमाम बड़ी भीड़ उसके इर्द गिर्द आ गई, और क्या हुआ जी, यसु अपना मुंह खोल के उनको तालीम देने लगा। मुबारक है वो जो रूके जो भूखे और प्यासे हैं वो खुदा की बादशाही को पाएंगे वगैरह वगैरह, ये सारी बात चलती है। तो क्या होता है, पहाड़ी बाब पांच बाब से शुरू होता है और सात बाब की आखिरी आयत पर खत्म होता है। ये एक लंबी गुफ्तगू है, एक लंबा पैगाम है। यीशु मसीह ने कुल तीन बड़े पैगाम दिए अपनी जमीनी जिंदगी में। पहला उसका पैगाम देखते हैं पहाड़ी वास, दूसरा उसका पैगाम देखते हैं वो जैतून के पहाड़ पर जब उसने नबूवत की यरूशलम पर रोआ और उसे कहा कि मैंने कितनी बार चाहा, जैसे मुर्गी अपने बच्चों को परों में छुपा लेती है तुमको छुपा दो, लेकिन तुमने ना चाहा, इसलिए तुम्हारी सलामती तुमसे छुप गई। ये हमें कहां पर मिलता है, मत्ती 22वें बाब से लेकर 24वें बाब तक। क्या है जी, ये एक पैगाम है। और यीशु मसीह का देखता तीसरा और आखिरी पैगाम कौन सा था जी, यूहन्ना की इंजील उसके 13 बाब की पहली आयत से लेकर यूहन्ना बाब 17 बाब की आखिरी आयत तक। इसे क्या कहते हैं जी, अपर रूम डिस्कोर्स। तीन डिस्कोर्स यीशु मसीह ने अपनी जमीनी जिंदगी में किए, पहाड़ी वास जिसे कहते हैं सर्मन ऑन द माउंटेन, ये एक पैगाम जो पहला यीशु मसीह ने दिया जिसमें यीशु मसीह ने उनके लिए मूसा होते हुए उनको शरीयत की तफसील बयान की। दूसरा डिस्कोर्स हम देखते हैं वो कहते हैं द ऑलिव डिस्कोर्स, द डिस्कोर्स ऑफ ऑन द माउंटेन ऑफ ऑलिव, जैतून के पहाड़ पर जो दिया गया खुतबा या पैगाम। और तीसरा पैगाम कहां पर है, यूहन्ना की झील में 13वें बाब में, जिस रात यीशु ने पकड़वाना जाना था उसने अपने शिगिर्दों के साथ क्या हुआ, इकट्ठा हुआ, रोटी ली, तोड़ी, और सारी बात को देखते हैं 13वें बाब से लेकर 17वें बाब तक। ये एक पैगाम है उस रात क्या हुआ। सो वापस आएंगे जी, हम चौथे बाब को शुरू करेंगे। जो चौथा बाब क्या है जी, हम जब पढ़ते हैं हमें बाबों में तकसीम किया गया है, लेकिन ओरिजिनल जबान में क्या है जी, एक पूरी तफसील चल रही है, पैगाम बा पैगाम चल रहा है, इसलिए हम अपनी जुबान के मुताबिक इसको जो अलहदा करेंगे चौथे बाब को देखेंगे जी। चौथे बाब की पहली आयत से छठे बाब की 9वीं आयत तक जब हम देखते हैं तो इसे क्या कहा गया है जी, मसीही में मसीह यसु में मसीह का दुनिया में रूहानी इस्तेहकाम या खसूसी हैसियत, जिसे हम शुरू कैसे करेंगे जी, रवैया। इंग्लिश में इसे कहते हैं योर एटीट्यूड विल डिटरमिन योर एटीट्यूड। इंग्लिश का यह जुमला जो मैंने कहा कि आपका रवैया इस बात पर मुनहसर है कि आप कितना ऊंचा उड़ेंगे, क्योंकि एल्टीट्यूड किसे कहते हैं, बुलंदी को, एटीट्यूड किसे कहते हैं, रवैये को। हम अपने रवैये ही से सरबुलंद और अपने रवैये ही से क्या कहेंगे जी, पसमंद किए जाएंगे। जैसा हम सोचते हैं वैसे ही हम हैं, मिसाल की किताब में लिखा है। तो इसलिए हम पहली 16 याद को देखेंगे, रोजमर्रा की जिंदगी के लिए मसीह में हर एक मसीही की दुनिया में रूहानी जिम्मेदारियां। तो पहली 3 आयात को जब हम देखते हैं तो पौलुस रसूल यहां पर क्या कहता है, पस मैं जो मसीह में खुदावंद में कैदी हूं तुमसे इल्तमास करता हूं जिस बुलावे से बुलाए गए थे उसके लायक शाल चलो, यानी कलाम कमाल फरोतनी और हिलम के साथ तहम्बुल करके मोहब्बत से एक दूसरे की बर्दाश्त करो और इसी कोशिश में रहो कि रूह की यगानगी सुलह के बंध से बनी रहे। पहली 3 आयात को जब हम देखते हैं तो रूह कुदस की रहनुमाई में जिस बुलावे से बुलाए गए हैं उसके लायक चाल चले। उसके बाद दूसरा नुक्ता जो देखते हैं वो क्या है जी, खुदा के पाक रूप में यगानगत से चलते रहो या चाल चलो। 4 बाब उसकी 6 आयत से 8 आयत तक और 4 आयत से 6 आयत तक क्या लिखा है, एक ही बदन है, एक ही रूह है, चुनाचे तुम्हें जो बुलाए गए थे अपने बुलाए जाने से अमीन भी एक ही है, एक ही खुदावंद है, एक ही ईमान है, एक ही बपतिस्मा है, और सबका खुदा और सबका खुदा और बाप और سوری سب کا خدا اور باپ ایک ہی ہے جو سب کے اوپر اور سب کے درمیان اور سب کے اندر ہے. بہت سے لوگ تسلیس پر سوال اٹھاتے ہیں, تسلیس کہاں پر ہے؟ تسلیس کا لفظ نہیں ملتا, تسلیس کا لفظ تو نہیں ملتا, لیکن تسلیس نظر آتی ہے پوری بائبل میں. پیدائش ایک باپ اس کی پہلی آیت کو پڑھ لے تو وہاں پر ہمیں سب سے پہلے تسلیس نظر آ جاتی ہے. ابتدا میں خدا نے زمین آسمان کو پیدا کیا, زمین ویران اور سنسان تھی اور گہراؤں کے اوپر اندھیرا تھا, اور خدا نے کہا روشنی ہو جا. خدا کلام کرنے والا ہے, خدا کہنے والا ہے, اور یہ کہنے والا کیا ہے جی؟ یسوع مسیح ہے, جس کی تصدیق یوحنا پہلا باب اس کی پہلی آیت میں کرتا ہے. ابتدا میں کلام تھا, کلام خدا کے ساتھ تھا, وہی کلام خدا تھا, اور سب چیزیں اس کے وسیلہ سے پیدا ہوئی, کوئی بھی چیز اس کے بغیر پیدا نہ ہوئی. اور آگے کیا لکھا ہے؟ اور خدا کا روح پانی کی سطح پر کیا کرتا تھا جی؟ جنبش کرتا تھا. خدا باپ بھی آ گیا, خدا بیٹا جسے کیا کہیں جی, خدا کا بولا ہوا کلام اعلان بھی آ گیا, اور خدا کا پاک روح بھی آ گیا. اور لوگ کہتے ہیں جی سانو تسلیس نہیں لبدی. یہاں پر لکھا ہوا ہے, کیا لکھا ہے جی یہاں پر؟ بڑے واضح طور پر, اور سب کا خدا اور باپ ایک ہی ہے جو سب کے اوپر, آسمانی باپ جو سب کے درمیان, یسوع مسیح ہمارے درمیان رہا, اور سب کے اندر, تو روح القدس کا مقدس ہو. خدا باپ, خدا بیٹا, خدا روح القدس. اور آگے کیا کہتا ہے جی؟ تیسرا نقطہ, اتحاد کی بنیاد پر, اتحاد کی بنیاد صلیب پر یسوع مسیح کے تکمیل شدہ مخلصی کے کام سے ہے. ہمارا اکٹھا ہونا, ہمارا خاندان بننا, ہماری پہچان ہونا, یہ اس کی بنیاد کیا ہے جی؟ یسوع مسیح. ساتویں آیت سے جب دسویں آیت میں پڑھتے ہیں تو وہ کہتا ہے, اور ہم میں سے ہر ایک پر مسیح کی بخشش کے اندازہ کے موافق فضل ہوا. اس واسطے وہ فرماتا ہے, جب وہ عالم بالا پر چڑھا تو قیدیوں کو ساتھ لے گیا اور آدمیوں کو انعام دیے. اس کے چڑھنے سے اور کیا پایا جاتا ہے سوائے اس کے کہ وہ زمین کے نیچے کے علاقہ میں اترا بھی تھا, اور یہ اترنے والا وہی ہے جو سب آسمانوں سے بھی اونچا چڑھ گیا تھا, تاکہ سب چیزوں کو کیا کر سکے جی؟ معمور کر سکے. یہاں پر یسوع مسیح کا مصلوب ہونا, اس کا کیا ہے یہ دفن کیا جانا, اس کا مردوں میں سے جی اٹھنا, اور قیدی روحوں کو جو پرانے ہنگاموں کے تمام قیدی تھے ان کو آسمانی مقاموں پر لے جانے کی بات ہو رہی ہے. یسوع مسیح نے جب تین دن تین رات جب اس نے صلیب پر کہا ٹیٹلسٹائی اٹ از فینشڈ, اس نے ڈاکو سے کہا تو آج ہی میرے ساتھ فردوس میں ہوگا. وہ فردوس کیا ہے جی؟ وہ پتال میں اس جگہ پر گیا جہاں پر وہ تمام روحیں قیدی تھی. ان کو جا کر کہتا ہے کہ میں نے اپنے باپ کی مرضی کو پورا کر دیا ہے, اور ان پتال کی تمام روحوں کو وہ عالم بالا پر لے گیا جس کے بارے میں یسعیاہ نبی کہتا ہے کہ اس نے اپنا حصہ کیا ہے جی؟ طاقتواروں کے ساتھ نہیں بلکہ حلیموں کے ساتھ بانٹ لیا, اور قیدی روحوں کو اپنے ساتھ کبریا کی داہنی طرف لے کر جا پہنچا. تو یہاں پر بات ہو رہی ہے عالم روا سے, اس نے عالم بالا کا سفر کیا, اور پترس بھی اس کے بارے میں کہتا ہے اس سے کیا مراد ہے جب وہ زمین کے نیچے رہا کہ اس نے قیدی روحوں میں منادی کی. پرانے ہنگامہ میں یونا کی کتاب کو جب ہم دیکھتے ہیں, اس کا تین دن تین رات مچھلی کے پیٹ میں رہنا کیا ہے؟ یسوع مسیح کی نبوت ہے کہ ابن آدم بھی قبر کے اور زمین کے دل میں رہے گا, اور جیسے یونا کو مچھلی نے باہر پھینکا ویسے ہی قبر کا اختیار یسوع پر نہیں ہوگا, اس کو کوئی روک نہیں پائے گا. وہ قبر کے چوبے بندھن توڑ کر موت پر فاتح ہو کر نکلے گا, اور جو کوئی اس پر ایمان لائے گا اس جیسا ہی طاقتور ہو جائے گا. اور یہاں پر وہ کہتا ہے دسویں آیت میں, اور اس سے آگے بڑھیں گے کیونکہ ہمارے پاس وقت کم ہے. اور جب ہم چوتھا نقطہ دیکھتے ہیں, روحانی نعمتوں کو پہچاننے اور سچائی پر چلنا, روحانی نعمتوں کو پہچاننا اور سچائی پر چلنا تاکہ مقدس لوگ کامل بنے اور مسیح کا بدن ترقی پائے. ہم سب کو خدا نے کوئی نہ کوئی نعمت دی ہے, کسی کو معلم کی, کسی کو استاد کی, کسی کو سنڈے اسکول ٹیچر کی, کسی کی پاسبان کی, اور کسی کی مبشرانہ خدمت, اور اسے پہچاننا ہوگا. کیونکہ جب ہم پڑھتے ہیں گیارہویں آیت میں, اسی نے بعض کو رسول اور نبی, اور بعض کو مبشر اور چرواہا اور استاد بنا کر دے دیا. جب ہم پہلی دو خدمات کو دیکھتے ہیں بائبل مقدس مکمل ہونے کے بعد آج ہمارے پاس ہمیں ضرورت نہیں کہ رسول ہوں کہ وہ رسالت کا کام کریں, آج ہمیں ضرورت نہیں کہ کوئی نبی ہو کہ نبوت کرے, کیونکہ ہمارے پاس بارے نبوت کیا ہے جی, کمپلیٹ ہے. اس لیے ہمارے پاس جو کچھ ہمیں چاہیے تھا سوچنا جاننا سمجھنا چاہیے تھا وہ سب خدا نے 66 کتابوں میں لکھ دیا. ماضی کے بارے میں, حال کے بارے میں, مستقبل کے بارے میں, آسمان کے بارے میں, زمین کے بارے میں, پاتال کے بارے میں, فرشتوں کے بارے میں, دیکھی اندیکھی قوتوں کے بارے میں, ہمارے معیار کے بارے میں, ہمارے اوپر جو اس کی توقع ہے اس کے بارے میں سب کچھ لکھ دیا. اس لیے وہ کہتا ہے یہ پہلے دو دو جنا چھاڑ دیو. بہت دفعہ بہت سے کہتے ہیں میں رسول اللہ. اچھا جی ٹھیک ہے, خدا تعالیٰ برکت دے, وہ میں نبی ہوں. ایک لاہور چ واقعہ آیا, ایک خاندان دے وچ ایک خدا دا بندہ چلا گیا. کہندا جی وہ پہلی دفعہ جب گیا تو انہوں نے گھر نہ بڑا فینسی پنگوڑا دیکھا, بڑا فینسی پنگوڑا دیکھا, کافی مہنگا بجلی والا, وہ تے نہ ہاتھی تے پیڑیاں تے ساڑیاں گھومدیاں سی. تو خدا دے بندے نے تے دیکھ لیا کلیسی والے خاندان دے وچ بڑا پیارا پنگوڑا وا. تے کچھ مہینے گزرے تے اس دوران وہ اپنے گھر پیدائش ہو گئی بچے دی. تو جب گیا تو دعا کرنا شروع کر دیتے تھے ربوت کی روح کے نال, خدا مجھے کہہ رہا ہے بھائی میری بہن کہ جو جھولا تیرے گھر میں ہے خدا نے مجھے کہا ہے کہ آپ وہ مجھے دے دو, وہ میرے لیے ہے, خدا تم کو بہت زیادہ برکت دے گا. اکھاں کھولیاں دعا بند ہوئے ختم کی تھی. خدا کا بندہ کہتا کہ بھائی جی یہ نبوتی کلام ہے. اگو دوسرا خاندان کی کہتا بھائی صاحب خدا تمہیں برکت دے, بہت اچھی تاریخ, بہت اسی عزت کرتے ہیں, بڑی زبردست نبوت کی. ہاں جی ہاں جی یہ خدا کی طرف سے ہے. انہوں نے کہا جی خدا نے تمہیں یہ دس دیتا کہ جھولا تا وا, تمہیں یہ نہیں دسیا کہ دو مہینے پہلے ساڈا بجلی کا بل بہت زیادہ آیا سی, یہ جھولا بیچ دیتا. بہت اچھا لوگ اپنے مناظرے کے لیے خدا کے نام کو کیا کرتے ہیں جی, استعمال کرتے ہیں. نبوتی خدمت بہت خطرناک خدمت ہے. پرانے نامہ میں اگر کوئی نبوت جھوٹھی پائی جاتی تھی اس کی سزا پتا کیا ہے جی؟ موت. آج اسی لقب لاؤں میں رسول ہاں, میں نبی ہاں. نبی کی خدمت کو نہیں پہچانتے, بڑی ڈاڑی ہے. خدا جدو بیا بانچ بھیجتا, ہاں میں نبی ہاں, بیا بانچ جان کی بجائے کہتے مینو 5-star ہوٹل مل جائے, میں نبی ہاں, میری بڑی وڈی خدمت ہے, خدا مینو بھیج میں جاواں گا. تو جب بھیجن کا ٹائم آتا جدو بھوک نکل جاتی. اس لیے پالوس رسول کہتا ہے باز کو رسول, باز کو نبی. سو باز رسول اور نبی جو اس دور میں ہم دیکھتے ہیں موجود نہیں ہیں, لیکن جو خدمات ہیں وہ کیا ہے؟ مبشر کی. مبشر میں ملتا ہے فلپس, خدا کا روح اسے غزہ کی جگہ پر لے گیا تاکہ حبشی خوجہ کو جا کر بتائے کہ جو کچھ تو پڑھ رہا ہے تو اس کو اس کی سمجھ آتی ہے یا نہیں آتی ہے. اس نے کہا میں سمجھانے والے یا استاد کے بغیر کس طرح جان سکتا ہوں. اس نے کہا کہ نبی کس کے بارے میں کہتا ہے کہ وہ بھیڑ کی مانند کھڑا ہے کہ اپنے بال کترنے والوں کے سامنے بولتا نہیں, یہ کس کے بارے میں ہے؟ اس نے اسی جگہ سے شروع کر کے یسوع کی اسے خوشخبری دی, اور حبشی خواجہ نے یسوع مسیح کو اپنا شخصی نجات دہندہ قبول کر لیا, جس کے بارے میں پڑھتا تھا, جس کے بارے میں سنتا تھا, لیکن سمجھ نہیں لگتا تھا. سو مبشر کی یہ خدمت ہے. چرواہا, پرانے ناموں کے مطابق چرواہے کی بڑی زبردست خدمت ہے, بہت اہم خدمت ہے. چرواہا صرف کیا ہے؟ یہ ڈنڈا چلانے والا نہیں, اگر بھیڑ زخمی ہو جائے تو اس کی مرہم پٹی کرنے والا, اگر اس میں کوئی غلطی آ جائے تو اس کو درست کرنے والا. چرواہا صرف چندہ لینے والا نہیں بلکہ کیا ہے جی, جب روحوں کا پھاڑنے والا آتا ہے تو اس کے درمیان کھڑا ہونے والا ہے. دود اس کی بڑی زبردست مثال ہے. اس نے سول سے کہا کہ بادشاہ تم اسے میری کوالیفیکیشن پوچھنا چاہتا ہے, میرے باقی 4 بھائی تو تیری جنگ میں تیرے آگے جا چکے ہیں, تیرے ساتھ خدمت کر چکے ہیں, میری کوالیفیکیشن کیا ہے, میری ڈگری کیا ہے؟ میں اپنے باپ کی بھیڑوں کو چراتا ہوں, ان کی دیکھ بھال کرتا ہوں, اور جب جھنڈ میں کوئی शेर या रीछ या कोई और जंगली जानवर आ जाता है और उसमें से किसी बच्चे को ले जाता है, तो मैं उसके पीछे जाता हूँ, उसकी दाढ़ी से पकड़कर अपने भेड़ के बच्चे को निकाल कर लाता हूँ और क्या करता हूँ, खुदावन खुदा की उस खिदमत को दूसरे लफ्जों में पूरा करता हूँ। और साहब कहता है यकीन नहीं मिलता होता, तू इदा कर मेरा समान लैके ना इन पाने की कोशिश कर, आगे चलकर हम देखेंगे वक्त थोड़ा है। तो बहुत दफा क्या है चरवाहे की खिदमत क्या है जी, बड़ी अनोखी है। पुराने नामा में काहिन को देखते हैं, काहिन क्या करता था जी, घोड़ का हालात जानता था। अज सानू बहुत दफा बल्ब नहीं लाने आता तो अभी कहने जी मैनू आह ना कर दो। सो बाज चरवाहा और बाज उस्ताद है। उस्ताद लक बहुत जबरदस्त है, बड़ी मेहनत लगती है, बहुत मेहनत करनी पड़ती है किसी के मुंह से जैसे ढोलक से दिन। इस दिन को निकालने के लिए क्या है जी, मेहनत करनी पड़ती है कि इसको सीखा जाए। दिन ता ता दिन ता ता ता, फिर इससे शुरू होता है सबक। दिन ता ता दिन ता ता दिन ता ता ना दिन दिन ना ना दिन दिन ना ता दिन दिन ना ता दिन दिन ना ता दर गिड़ ता दर गिड़ ता दर गिड़ ता 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 दिन 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 ता। उस्ताद बहुत दफा उस्ताद पलोस रसूल कहता है सब उस्ताद बनने की कोशिश ना करें। अगर हम मुबशर हैं, चरवाहा है, उस्ताद है, तो हम सब की खिदमत का मकसद क्या है? वो कहता है ताकि मुकद्दस लोग कामल बने, खिदमत गुजारी का काम किया जाए और मसीह का बदन तरक्की पाए। ताकि क्या हो जी, ताकि मसीह का बदन तरक्की पाए। ये क्या है जी, 11वीं आयत से 16वीं आयत तक का सारा हवाला इस बात को बयान करता है। जब तक हम सब के सब खुदा के बेटे की पहचान, खुदा के बेटे के ईमान और उसकी पहचान में एक ना हो जाए और कामल इंसान ना बने, यानी मसीह के पूरे कद के अंदाजा तक ना पहुंचे, ताकि आगे को हम बच्चे ना रहे और आदमियों की बाजगीरी और मकारी के सबब के उनके गुमराह करने वाले मंसूबों की तरफ हर तरह की तलीम के झोंकों से मौजों की तरह उछलते फिरते ना रहे, बल्कि मोहब्बत के साथ सच्चाई पर कायम रहकर और उसके साथ जो सर है यानी यीशु मसीह के साथ पैवस्त होकर हर तरह से क्या है जी, बढ़ते जाएं। जिस तरह सारा बदन एक जोड़ के, जिस तरह सारा बदन हर एक जोड़ की मदद से पैवस्त होकर और घटकर उस तासीर के मुआफिक बाकदर हर हिस्सा होती, तस्वीर के माफिक जो बाकदर हर हिस्सा होती है अपने आप को बढ़ाता है ताकि मोहब्बत में अपनी तरक्की करे। बड़ा जबरदस्त निजाम है। कदी चिट्टा ते काला अनार एको ही दरखत ते उठते देखे उगते, चिट्टा ते लाल अनार क्यों उगता है? आबा शमौन के घर में गांव में एक, हाँ जी, इसके पीछे यहां पर जो लफ्ज इस्तेमाल किया है जी, पैबस्त होना, जिन्हों कहते पैंट करना, प्यों जिन्हों कहते ना जी, प्यों करना। पिंड गए भाई शमौन के, उत्थे एक बेटी सी, उन्होंने घर के अनार से, उस अनार नूं चिट्टे ते लाल अनार लगते, तो उसका मतलब की सी, उहदी जिहड़ी प्यौंद होई सी दो मुख्तलिफ दरख्तां नूं मिला के उहदे चों जिहड़ा फल आउंदा वा लाल भी आउंदा ते चिट्टा भी आउंदा। ते पालूस रसूल इत्थे की कह रहा, उह कहिंदा साडी प्यौंद किहदे नाल कीती गई आ, यीशु मसीह दे नाल। इस करके असी जिसमानी ते आ, साडे जिसमानी हुंदिआं होइआं साडे को जिहड़ा फल वा उह किहड़ा लगना चाहीदा, रूहानी लगना चाहुंदा, ताकि उहदी पहचान ते जे साडे दे मुताबक असी जिंदगी। इस करके साड़ी प्योंद किदे नाल कीती गई है? यीशु मसीह दे लहू दे नाल निस्बत करके सानू ओहदा की बना दिता गया जी, फलदार पौधा। जाओ फल लाओ और तुम्हारा फल काम होगा। तो ये हो गया चौथा बाब जिसकी 16 आयात क्या है जी, हमारा रवैया, हमारी बुलाहट के तलक से क्या है। उसके बाद जी नमूना एग्जाम्पल, मैं चाहता हूँ कि इसे जल्दी जल्दी हम खत्म करें और उसके बाद आगे बढ़ेंगे। खुदावंद यीशु मसीह के वसीला से नई जिंदगी में पाकीज़गी के मुताबिक चाल चलो। 17 آیت میں جب ہم دیکھتے ہیں تو پہلا نقطہ کیا ہے جی؟ غیر قوموں میں اپنے بہودہ خیالات کے موافق نہ چلو. 17 آیت سے 19 آیت کو جب پڑھتے ہیں وہ کہتا ہے میں اس لیے یہ کہتا ہوں کہ خداوند کہتا ہوں اور خداوند میں جتائے دیتا ہوں کہ جس طرح غیر قومیں اپنے بہودہ خیالات کے موافق چلتی ہے تم آئندہ کو اس طرح نہ چلنا, کیونکہ ان کی عقل تاریک ہو گئی ہے اور وہ اس نادانی کے سبب سے جو ان میں ہے اور اپنے دلوں کی سختی کے باعث خدا کی زندگی سے خارج ہے. انہوں نے سن ہو کر کری پینڈ کا علاج کروایا کسی نے؟ کدی کسی نے ٹیكا لوایا جدو اپنا کہتے ہیں کہ سرجری ہوں اس تو پہلے جدو وا آپریشن کرتے ہیں چھوٹا آپریشن کرتے سن کیتا جاتا نا بندے نو محسوس نہیں ہوتی درد نہیں. کہتا ہے کہ غیر قوموں کی طرح اپنے آپ کو سن یا مردہ یا بے حرس یا بے احساس نہ بناؤ کہ ان کی مانت تم بہودگی میں زندگی یا چال چلن چلو. کیونکہ چوتھا باب کیا ہے جی؟ نور میں چلنا, اپنی بلاہٹ میں چلنا, غیر قوموں کی طرح چال نہ چلو. اور کیا کہتا ہے 19 آیت میں؟ انہوں نے سن ہو کر شہوت پرستی کو اختیار کیا تاکہ ہر طرح کے گندے کام ہرس سے کریں. ہرس نے جب بے ہرسی کا لباس اتار کر بے شرمی کو پہن لیا تو ان کی ہرس ان کی حبس بن گئی. انہوں نے یہ سارے کام کیا کیے جی؟ ہرس سے کیے. کیونکہ ہرس کے پیچھے کیا تھی جی؟ ان کی بے ہرسی نے ان کو گمراہ کر دیا. اور 20 آیت میں وہ کیا کہتا ہے جی؟ پرانی انسانیت کا چال چلن. پہلے آدم میں جسمانی اور روحانی موت آئی. جب خدا نے آدم کو کہا کہ اس درخت کا پھل نہ کھانا تو وہاں پر کون سی موت کا ذکر کیا گیا تھا؟ جسمانی نہیں, روحانی موت. اور عبرانی لفظ جب موت کو دیکھتے ہیں کہ جس دن تو نے کھایا تو مرا, اس کے مطلب کے معنی کیا بنتے ہیں؟ دو بار مرنا. کہ آدم جس روز تو نے یہ کر لیا پہلے تجھے روحانی موت آئے گی, یعنی کہ میرے ساتھ تیرے جدائی ہو جائے گی, اس کے بعد پھر تو جسمانی موت مرے گا. تو یہاں پر کیا لکھا ہے جی؟ 20 آیت میں جب ہم دیکھتے ہیں وہاں پر کیا لکھا ہے؟ مگر تم نے مسیح کی ایسی تعلیم نہیں پائی. وہ ان کو جتاتا ہے, ان کے ساتھ یہ گفتگو کرتے ہوئے کہتا ہے بلکہ تم نے اس سچائی کے مطابق جو یسوع مسیح میں ہے اس کی سنی اور اس میں یہ تعلیم پائی ہوگی کہ تم اپنے اگلے چال چلن کی اس پرانی انسانیت کو اتار ڈالو جو فریبوں کی شہوتوں کے سبب سے خراب ہوتی جاتی ہے. پہلے آدم میں جسمانی اور روحانی موت ہے, اس لیے وہ کہتا ہے کہ پرانی انسانیت کو نہ پہنو. نئی میں نئی مشقوں میں بھرتے ہیں, کوئی نئی میں پرانی مشقوں میں نہیں بھرتا. یہ کیا ہے جی؟ اگر کوئی غیر ایماندار ہے اس میں آپ بائبل مقدس کی تعلیم کتنی بھی اسے ساری رات اس کے سامنے دیتے رہے اسے سمجھ نہیں آئے گی, کیونکہ نئی میں نئی مشقوں میں بھرتے ہیں اور کوئی نئی میں پرانی مشقوں میں نہیں بھرتی, کیونکہ وہ پھٹ جائے گی اور نئی میں ضائع ہو جائے گی. دوسرے لفظوں میں جو نئے سرے سے پیدا نہیں ہوا وہ روحانی باتوں کو نہیں سمجھ سکتا. پہلا کرنتھیوں 2 باب اس میں کیا لکھا ہے؟ جو جسمانی ہے یا نفسانی ہے وہ خدا کے روح کی باتوں کو سمجھ نہیں سکتے. اور تیسرا نقطہ کیا ہے جی؟ نئی انسانیت کا چال چلن. نئی انسانیت کا چال چلن 23 اور 24 آیت کو جب دیکھتے ہیں اور اپنی عقل کی روحانی حالت میں نئے بنتے جاؤ اور نئی انسانیت کو پہنو جو خدا کی سچائی کی راست بازی اور پکیزگی میں پیدا کی گئی ہے. اور یہ کیا ہے جی؟ دوسرا آدم. دوسرے آدم میں کثرت کی زندگی اور ابدی زندگی ہے. پہلا کرنتھیوں 15 باب جب اس کی 44 آیت کو دیکھتے ہیں, پہلا آدم زندہ نفس بنا اور دوسرا آدم کیا ہے جی؟ زندگی دینے والی روح بنا. سنیں, دوسرے آدم میں کیا ہے جی؟ کثرت کی زندگی ہے اور ابدی زندگی ہے. جب یسوع مسیح نے کہا کہ چور نہیں آتا چرانے مار ڈالنے اور ہلاک کرنے کو, میں اس لیے آیا کہ تم زندگی پاؤ کثرت سے پاؤ, تو وہ کیا کہہ رہا تھا کہ میں صرف نہ تم کو ہمیشہ کی زندگی دینے آیا ہوں بلکہ زمین پر چاہتا ہوں کہ کثرت کی زندگی بسر کرو جس کے بارے میں آج ہم اور کل سے سیکھ رہے ہیں. چوتھا نقطہ، نئی زندگی گزر بسر کرنے کے لیے کچھ روحانی فرائض با اصول ہیں. یہ اصول دیکھیں گے جی روحانی زندگی کو بسر کرنے کے لیے. 25ویں آیت میں سے شروع کریں گے. بس جھوٹ بولنا چھوڑ کر ہر شخص اپنے پڑوسی سے سچ بولے. پہلا اصول، کیونکہ ہم آپس میں ایک دوسرے کے کیا ہیں جی، عزیز ہیں. یہ پہلا اصول ہے جی روحانی زندگی بسر کرنے کا، جھوٹ بولنا بند کر دیو. ہاں کی جگہ ہاں، نہ کی جگہ نہ. دوسرا اصول، غصہ تو کرو مگر گناہ نہ کرو. اگر ہمیں غصہ آئے تو کس طرح چیزوں پر آنا چاہیے جیسے خدا کو سدوم اور امورا پر آیا تھا، نہ کہ اے تو سویٹر نہیں صحیح پایا تو شروع ہو گئے لیکچر دین لئی. اگر غصہ کرنا ہے تو بدی کی باتوں پر کرنا ہے، نہ کہ عام عام باتوں پر، اور ایم ہی اپنا رویہ اپنا میٹر شارٹ کر دے رہو. سورج کے ڈوبنے تک تمہاری گفگی جاتی رہے گی. غصہ کرتے ہیں تو سورج تو پہلے تاری گفگی جاتی رہے. یہ نہ ہوئے کہ تسی اس کرودھ نو دل چ لے کے بیٹھے رہو تو پرانے نامے چ تے نئے نامے چ کی ملتا. جب تو قربانی چڑھانے کے لیے جاتا ہے خدا کے مذبح پر تو یاد کر کے کسی کی تو نے کوئی غلطی خطا تو نہیں کی. اگر تجھے یاد آئے کہ تو نے کسی کا گناہ کیا ہے اس قربانی کو وہیں پر چھوڑ اور جا کر کیا کر، صلح کر، گناہ کو معاف کر، پھر تیری قربانی قبول ہوگی. نہیں تے آج صبح مسا نہیں آ رہا کیونکہ پچھلے 3 مہینوں تو اپنے ایلڈر دا غصہ لے کے دل چ بیٹھے ہوئے ہو کہ نے شاعر بانی دی رسم صحیح نہیں کیتی سی، میری ووٹی نے ای نہیں صحیح کیتا، اس کر کے مینوں غصہ بڑا وا. روح دا مسا نہیں آ رہا. کیوں نہیں آ رہا؟ کیونکہ کنیکشن ٹوٹا ہویا، میٹر تے لگا ہویا، بل بھی تا کیتا ہویا، لیکن کنیکشن ٹوٹا ہویا. کیوں؟ جب ہم اپنے دل میں کرودھ کو رکھیں گے. پترس نے بڑا زبردست لیسن سکھایا. یسو کی نہیں دفعہ، ایک دفعہ یا 7 دفعہ یسو جی نے کہا نہیں پترس میں تینوں میتھ دا لیسن داں گا، میں تخلیق دا میسج سی نہیں تینوں داں گا، میں تینوں ریاضی دا میسج بھی داں گا. 7 کے 70 دفعہ معاف کر، یہ جمع کر، 490 دفعہ. اچھا یسو ایک دن چ. اور اس کے بعد اصول کیا ہے جی؟ ابلیس کو موقع نہ دو. کبھی کبھی وقت آئے گا ہمیں ابلیس کا سامنا کرنا پڑے گا، کبھی کبھی اسی انہوں موقع نہ دئیے. مجھے یاد ہے میں نے نیا نیا یسوع مسیح کو قبول کیا اور جب بت پرستی سے نکلا تو جب میں بائبل پڑھتا تھا تو مختلف بدروہیں میرے ارد گرد آ کرنا جی، ہسنا تے منہ بڑھاونا تے چڑھاونا شروع کر دینا، تے میں انہوں نے دیکھتا تھا سی تے کی کرتا سی، ان کو موقع نہیں دینا. کیونکہ جب بدروہوں کو آپ توجہ دیں گے تو وہ کہیں گے ہاں یہی تو ساڈا مقصد سی کہ تاری توجہ حاصل کریے. جی میں بہت دفعہ بدروہ کرنے لے جاتے ہیں، بہت سے اچھی بات ہے کہ ان سے گفتگو کرنی چاہیے. بہت سے لوگ بدروہوں کا جب انٹرویو کرنا شروع کر دیں ہاں جی میں ہی جانی سی، جان دے میں جانا ہی ہاں، چلی دے میں جانا ہی ہاں، کیونکہ تسی یسوع مسیح دا کارڈ استعمال کرنا ہونا بڑا ڈاٹا وا، چاہے تہاڈا کچھ ہووے نہ ہووے لیکن میں تہاڈا وقت جایا کر کے جانا. دے جدو خدا دے بندے کتوں آئی ہیں، تیرا کیڑا قبیلہ وا، تیرے ابے دا نام کی آ، تیرے پھپھڑ دا نام کی آ، تو کی کرن آئی سی، تو کادے تو آئی سی، تینوں کتھے ملیا سی، یہ کی ہویا؟ جدو انٹرویو کرنا شروع کر دے پر اس سو کہندا پلیز کو موقع نہ دو. دوسرے لفظ ہے گند چ وٹا مارو گے تے چھٹے اپنے تے پینے تے. جے تسی بدرو دے نال انٹرویو شروع کر دو گے تے بدرو نے کہنا تے چری تے میں جانا ہی ہاں، مینوں پتا وا پترس کا بھی تو پلوس کا بھی تو تو یسو دا وا، میں جانا تو ہے گا لیکن میں تھوڑا تینوں کھپا کے جا گی. اس کر کے پلوس کہتا انہوں موقع ہی نہ دو. میں نے اکثر یہ آزمایا ہے، وہ جی کو پوچھو تو صحیح کتوں آئی ہے، میں کہ جی یہ پوچھ لو گے، انہیں کہنا تے پھپھڑ دے بھیجی آ، یہ چلے جانا بعد چاہا تو تے پھپھڑ کا ساری زندگی کا رفڑ پی جانا. پچھلے دنوں میں یہاں پر ایک بدرو آ گئی اور میں بھی واپس ہی آیا تھا، اور اس گھر میں کیا تھی جی، ہم نے شام کو عبادت کرنے جانی تھی اور جب جانا تھا تو دوپہر کو ہی بدرو حاضر ہو گئی اور کہنے لگی جیڑا پادری باہروں امریکہ تو آیا انہوں نہ بلایو، میں آج دوپہر تو ہی چلی جاؤں گی تاڈے بچیاں نوں چھڈ کے. اور جب انہوں نے رجیش کو اور ایل یونس کو بتایا اور کیا ہوا، میں نے کہا جی تسی دسنا نہیں کہ کدوں سی دعا کرن لئی آواں، کوئی چاہ نہیں بناونی، ਕੋਈ ਆਪਣਾ ਕਹਿੰਦੇ ਕਿ ਲੱਕੜ ਪੱਥਰ ਕੇਕ ਨਹੀਂ ਲਿਆਉਣੇ, ਕੀ ਆ ਜੀ ਅਸੀਂ ਆਵਾਂਗੇ ਚੁੱਪ ਕਰਕੇ ਦੁਆ ਕਰਕੇ ਚਲੇ ਜਾਵਾਂਗੇ, ਇਸ ਕਰਕੇ ਖਾਮੋਸ਼ ਰਹਿਣਾ, ਕੋਈ ਪੂਰਾ ਮਹੱਲਾ ਇਕੱਠਾ ਕਰਨ ਦੀ ਲੋੜ ਨਹੀਂ, ਕਿਉਂਕਿ ਅਖਲੀਸ ਕਿਹਾ ਹੈ ਝੂਠ ਬੋਲਨੇ ਕਾ ਬਾਪ ਹੈ, ਝੂਠੋਂ ਕਾ ਝੂਠ ਬੋਲਣਾ ਉਸਕਾ ਕਿਆ ਹੈ ਜੀ ਸੇਵਾ ਹੈ। ਸ਼ਾਮ ਕੋ ਹਮ ਗਏ ਦੁਆ ਕੀ, ਉਸ ਲੜਕੀ ਨੇ ਬਾਂਦਰ ਕੀ ਤਰ੍ਹਾਂ ਟਪੂਸੀਆਂ ਮਾਰੀਆਂ, ਇੱਧਰ ਉੱਧਰ ਲੈਣਾ ਦੇਣਾ, ਪਦਰੂ ਨਿਕਲ ਗਈ ਤੇ ਉਹਨਾਂ ਦੇ ਘਰ ਦੇ ਕਹਿੰਦੇ ਪੁੱਛੋ ਤੇ ਸਹੀ ਕਿੱਥੋਂ ਆਈ ਆ। ਮੈਂ ਕਿਹਾ ਇਹਨੇ ਜੇ ਤੁਹਾਡੇ ਕਿਸੇ ਰਿਸ਼ਤੇਦਾਰ ਦਾ ਨਾਮ ਲੈ ਲਿਆ ਤੇ ਤੁਸੀਂ ਕਿਹਾ ਇਸ ਝੂਠੀ ਬਦਰੂ ਦਾ ਯਕੀਨ ਕਰੋਗੇ? ਤੇ ਮੈਂ ਕਿਹਾ ਜਿਹੜਾ ਇੰਟਰਵਿਊ ਸ਼ੁਰੂ ਕਰ ਦਿੱਤਾ ਤੇ ਤੁਸੀਂ ਮੰਨ ਲੈਣਾ, ਤੇ ਬਾਅਦ ਚੋਂ ਤੁਹਾਡੇ ਵਿਆਹ ਤੇ ਤੁਹਾਡੀਆਂ ਫੌਤਗੀਆਂ ਤੇ ਸਾਲਗਰੀਆਂ ਦੇ ਵਿੱਚ ਉਹਨੇ ਫਸਾਦ ਪਾ ਕੇ ਚਲੇ ਜਾਣਾ ਵਾ, ਔਰ ਅਗਰ ਇਹਨੇ ਮੈਨੂੰ ਦੱਸ ਵੀ ਦਿੱਤਾ ਕਿ ਕਿਹਨੇ ਮੈਨੂੰ ਭੇਜਿਆ ਵਾ ਤੇ ਮੈਂ ਤੁਹਾਨੂੰ ਨਹੀਂ ਦੱਸਾਂਗਾ, ਕਿਉਂਕਿ ਤੁਹਾਡੇ 'ਚ ਬਰਦਾਸ਼ਤ ਨਹੀਂ ਆ। ਤੁਸੀਂ ਆਪਣੀ ਕੁੜੀ ਨੂੰ ਛੱਡ ਕੇ, ਸਾਰੇ ਮਾਮਲੇ ਛੱਡ ਕੇ ਕਹਿਣਾ ਸੀ ਇਹਨਾਂ ਦੇ ਨਾਲ ਸਾਡਾ ਹੁੱਕਾ ਪਾਣੀ ਬੰਦ, ਅਬਲੀਸ ਕੋ ਮੌਕਾ ਨਾ ਦੇ। ਇਹ ਰਹਾਨੀ ਅਸੂਲੋਂ ਮੇਂ ਸੇ ਇੱਕ ਅਸੂਲ ਹੈ, ਚੋਰੀ ਕਰਨੇ ਵਾਲਾ ਚੋਰੀ ਨਾ ਕਰੇ ਬਲਕਿ ਅੱਛਾ ਪੇਸ਼ਾ ਇਖਤਿਆਰ ਕਰਕੇ ਹਾਥੋਂ ਸੇ ਮਿਹਨਤ ਕਰੇ ਤਾਕਿ ਮੁਹਤਾਜੋਂ ਕੋ ਦੇਨੇ ਕੇ ਲੀਏ ਉਸਕੇ ਪਾਸ ਕੁਛ ਹੋ, ਕੋਈ ਗੰਦੀ ਬਾਤ ਤੁਹਾਰੇ ਮੂੰਹ ਸੇ ਨਾ ਨਿਕਲੇ ਬਲਕਿ ਵਹੀ ਜੋ ਜ਼ਰੂਰਤ ਕੇ ਮੁਤਾਬਿਕ ਤਰੱਕੀ ਕੇ ਲੀਏ ਅੱਛੀ ਹੋ, ਤਾਕਿ ਉਸਸੇ ਸੁਣਨੇ ਵਾਲੋਂ ਪਰ ਫਜ਼ਲ ਹੋ, ਔਰ ਖੁਦਾ ਕੇ ਰੂਹ ਕੋ ਰੰਜੀਦਾ ਨਾ ਕਰੋ। ਇਹ ਰਹਾਨੀ ਅਸੂਲੋਂ ਮੇਂ ਸੇ ਇੱਕ ਅਸੂਲ ਹੈ, ਜਿਸ ਪਰ ਤੁਮ ਪਰ ਜਿਸ ਸੇ ਤੁਮ ਪਰ ਮਖਲਸੀ ਕੇ ਦਿਨ ਕੇ ਲੀਏ ਕਿਆ ਹੋਈ ਹੈ ਜੀ, ਉਹਨੂੰ ਨਾ ਰੰਜੀਦਾ ਕਰੋ ਜਿਹੜਾ ਤੁਹਾਡਾ ਬਿਆਨਾ ਵਾ, ਜਿਹਨੇ ਤੁਹਾਡਾ ਆਪਣਾ ਕਹਿੰਦੇ ਕਿ ਤੁਹਾਡੀ ਹਿਫਾਜ਼ਤ ਕਰਨੀ ਆ, ਉਹਦੇ ਨਾਲ ਲੜਾਈ ਨਾ ਲਾਓ। ਔਰ ਕਿਆ ਲਿਖਿਆ ਹੈ, ਹਰ ਤਰ੍ਹਾਂ ਕੀ ਤਲਬ ਮਜ਼ਾਜੀ, ਕਹਿਰ, ਗੁੱਸਾ, ਸ਼ੋਰਗੁਲ ਔਰ ਬਦਗੋਈ, ਹਰ ਕਿਸਮ ਕੀ ਬਦ ਖਵਾਹਿਸ਼ ਸਮੇਤ ਤੁਮਸੇ ਦੂਰ ਕੀ ਜਾਏ। ਔਰ ਆਖਿਰ ਮੇਂ ਬੜਾ ਜ਼ਬਰਦਸਤ ਇਸ਼ਤਿਹਾਰ ਔਰ ਯਾਦ ਦਹਾਨੀ ਕਹਿਤਾ ਹੈ, ਇਮਾਮ ਕੀ ਕਿਤਾਬ ਮੇਂ ਵੋ ਕਹਿਤਾ ਹੈ, ਦੀਆ ਕਰੋ ਤਾਕਿ ਤੁਮੇ ਵੀ ਦੀਆ ਜਾਏ, ਕਿਉਂਕਿ ਯਿਸੂ ਮਸੀਹ ਕੀ ਯੇ ਤਾਲੀਮ ਥੀ ਕਿ ਦੇਣਾ ਲੈਣੇ ਸੇ ਕਿਆ ਹੈ ਜੀ ਮੁਬਾਰਕ ਹੈ। ਯਹਾਂ ਪਰ ਵੋ ਯਿਸੂ ਮਸੀਹ ਕੋ ਵਾਪਸ ਲੈ ਕਰ ਆਤਾ ਹੈ ਸਾਰੀ ਤਸਵੀਰ ਮੇਂ, ਕਿ ਤੁਮਾਰੇ ਰੂਹਾਨੀ ਅਸੂਲੋਂ ਕਾ, ਜਿਸ ਸ਼ਰੀਅਤ ਕੋ, ਜਿਸ ਤਾਲੀਮ ਕੋ ਤੁਮ ਪੜ੍ਹ ਰਹੇ ਹੋ, ਉਸ ਤਾਲੀਮ ਕੇ ਲਿਖਣੇ ਵਾਲੇ ਕੋ ਮੈਂ ਤਸਵੀਰ ਮੇਂ ਲਾਣਾ ਚਾਹਤਾ ਹੂੰ ਕਿ ਵੋ ਕਿਆ ਕਹਿਤਾ ਹੈ, ਉਸਨੇ ਤੁਮਾਰੇ ਲੀਏ ਕਿਆ ਕੀਆ ਹੈ, ਚਾਹੇ ਕਿਸੀ ਨੇ ਆਪਕੋ ਸਬਜ਼ੀ ਨਹੀਂ ਦੀ ਜਾਂ ਕੋਈ ਬੁਰੀ ਬਾਤ ਕਹੀ ਹੈ ਜਾਂ ਆਪਕੇ ਬਾਪ ਕੇ ਖਿਲਾਫ਼ ਕਹਾ ਹੈ, ਉਸੇ ਥਾਂਵੇਂ ਨਹੀਂ ਰੱਖਣਾ, ਕਿਆ ਕਰਨਾ ਹੈ ਰੂਹਾਨੀ ਅਸੂਲੋਂ ਮੇਂ, ਇਸ ਅਸੂਲ ਪਰ ਕਿਆ ਕਰਨਾ ਹੈ ਜੀ, ਗੌਰ ਕਰਨਾ ਹੈ, ਇੱਕ ਦੂਸਰੇ ਪਰ ਮਿਹਰਬਾਨ ਔਰ ਨਰਮ ਦਿਲ ਹੋ, ਔਰ ਜਿਸ ਤਰ੍ਹਾਂ ਖੁਦਾ ਨੇ ਮਸੀਹ ਮੇਂ ਤੁਮਾਰੇ ਕਸੂਰ ਮਾਫ ਕੀਏ ਹੈ, ਤੁਮ ਵੀ ਇੱਕ ਦੂਸਰੇ ਕੇ ਕਸੂਰ ਮਾਫ ਕਰੋ। ਹਮ ਦੁਆ ਰਬਾਨੀ ਪੜ੍ਹਤੇ ਹੈ, ਐ ਹਮਾਰੇ ਬਾਪ ਤੂੰ ਜੋ ਆਸਮਾਨ ਪਰ ਹੈ, ਤੇਰਾ ਨਾਮ ਪਾਕ ਮਨਾਇਆ, ਤੇਰੀ ਬਾਦਸ਼ਾਹੀ ਤੇਰੀ ਮਰਜ਼ੀ ਜੈਸੇ ਆਸਮਾਨ ਪਰ ਪੂਰੀ ਹੋਈ ਜ਼ਮੀਨ ਪਰ ਵੀ ਹੋ, ਹਮਾਰੇ ਰੋਜ਼ ਕੀ ਰੋਟੀ ਆਜ ਹਮੇਂ ਦੇ, ਜਿਸ ਤਰ੍ਹਾਂ ਹਮਨੇ ਆਪਣੇ ਕਸੂਰਾਂ ਨੂੰ ਮਾਫ ਕਰਿਆ, ਤੂੰ ਹਮਾਰੇ ਕਸੂਰ ਹਮੇਂ ਮਾਫ ਕਰ। ਪੜ੍ਹਦੇ ਹੋ, ਪੜ੍ਹਦੇ ਹੋ, ਪੜ੍ਹਦੇ ਹੋ, ਲੇਕਿਨ ਕਸੂਰ ਮਾਫ ਨਹੀਂ ਕਰਦੇ। ਉਹ ਕਹਿਤਾ ਹੈ ਜਿਸ ਤਰ੍ਹਾਂ ਖੁਦਾ ਨੇ ਮਸੀਹ ਮੇਂ ਤੁਮਾਰੇ ਕਸੂਰ ਮਾਫ ਕੀਏ, ਤੁਸੀਂ ਵੀ ਇੱਕ ਦੂਸਰੇ ਦੇ ਕਰੋ। ਬਹੁਤ ਦਫਾ ਤੇਰੇ 10 ਗੁਨਾਹ ਸੀ, ਮੈਂ 9 ਮਾਫ ਕਰਾਂਗਾ, 1 ਰੱਖਾਂਗਾ ਆਪਣੇ ਗੋਡੇ ਦੇ ਥੱਲੇ, ਕਿਸੇ ਵੇਲੇ ਮੈਨੂੰ ਯਾਦ ਕਰਾਉਣਾ ਤਾਂ ਮੈਂ ਤੈਨੂੰ ਯਾਦ ਕਰਾਵਾਂਗਾ, ਇਹ ਤੂੰ ਕੰਮ ਕੀਤਾ ਸੀ ਮੇਰੇ ਨਾਲ। ਮਾਫ ਕਰਨੇ ਕਾ ਮਤਲਬ ਕਿਆ ਹੈ ਜੀ? ਖਲਾਸੀ ਨਾਮਾ ਲਿਖਣਾ ਜਾਂ ਮਾਫੀ ਨਾਮਾ ਲਿਖਣਾ, ਔਰ ਅਗਰ ਹਮ ਮਾਫ ਨਹੀਂ ਕਰਦੇ ਤੋ ਇਸਕਾ ਕਿਆ ਹੈ ਜੀ? ਜ਼ਹਿਰ ਕੋ ਪੀਣਾ ਔਰ ਤਵੱਕੋ ਕਰਨਾ ਕਿ ਕੋਈ ਦੂਸਰਾ ਮਰ ਜਾਏ, ਨਾ ਮਾਫ ਕਰਨੇ ਕਾ ਯੇ ਨਤੀਜਾ ਹੈ। ਹਮ ਆਪਣੀ ਰੂਹਾਨੀ ਜ਼ਿੰਦਗੀ ਕਾ ਗਲਾ ਆਪਣੇ ਹਾਥੋਂ ਸੇ ਘੋੜਤੇ ਹੈ, ਜਬ ਰੂਹਾਨੀ ਤੌਰ ਪਰ ਕਿਆ ਕਰਤੇ ਹੈ ਜੀ, ਕਿਸੀ ਕੋ ਮਾਫ ਨਹੀਂ ਕਰਤੇ, ਤੋ ਐਸਾ ਹੈ ਜੀ ਕਿ ਮੈਂ ਜ਼ਹਿਰ ਪੀਵਾਂਗਾ ਤਾਂ ਸ਼ਾਇਦ ਮੇਰਾ ਪੜੋਸੀ ਮਰ ਜਾਏ, ਨਹੀਂ, ਮਾਫ ਕਰੇਂਗੇ ਤੋ ਹਮ ਆਪਣੇ ਆਪ ਕੋ ਬਹਾਲ ਹੀ ਨਹੀਂ ਕਰਤੇ, ਦੂਸਰੋਂ ਕੋ ਆਜ਼ਾਦ ਕਰਤੇ ਹੈ, ਚਾਹੇ ਵੋ ਇਕਰਾਰ ਕਰੇ ਜਾਂ ਨਾ ਕਰੇ। ਹਾਲੇਲੂਇਆ, ਆਹ ਖੁਦਾ ਕੇ ਸੁਣ ਚੁੱਕੇ। ਹਾਂਜੀ, ਬਾ ਠੀਕ ਹੋ ਗਏ, ਬੱਤੀ ਤੇ ਬੱਤੀ ਪੂਰੀਆਂ ਹੋ ਗਈ। ਖੁਦਾਵੰਦ ਤੇਰਾ ਸ਼ੁਕਰ ਹੋ, ਤੇਰੇ ਨਾਮ ਕੀ ਤਾਰੀਫ ਹੋ, ਸ਼ੂ ਬਰਕਤ ਦੇ ਯਿਸੂ ਮਸੀਹ ਕੇ ਨਾਮ ਮੇਂ, ਆਮੀਨ। ਉਹ ਹਦਫ ਰਹਿ ਗਿਆ, ਇੱਕ ਮਿੰਟ ਜੀ, ਹਦਫ ਰਹਿ ਗਿਆ, ਸੋਰੀ ਜੀ, ਵਨ ਮੋਰ ਥਿੰਗ, ਆਈ ਵਿਲ ਕੰਪਲੀਟ ਐਂਡ ਦੈਨ ਯੂ ਕਮ, ਹਦਫ, ਪਰਪਸ। ਸ਼ੁਕਰੀਆ ਜੀ, ਤੇ ਆਪਾਂ ਪੂਰੇ 5 ਦੇ 5 ਬਾਬ ਹੀ ਮੁਕੰਮਲ ਕਰ ਦਿੰਦੇ। ਨੂਰ ਕੇ ਫਰਜ਼ੰਦੋਂ ਕਾ ਕਿਆ ਹੈ ਜੀ? ਨੂਰ ਮੇਂ ਬੈਠਣਾ, ਚਲਣਾ, ਖੜਾ ਹੋਣਾ ਔਰ ਕਿਆਦਤ ਕਰਨਾ ਹੈ, ਯੇ ਹਮਾਰਾ ਹਦਫ ਹੈ। ਹਮ ਨੂਰ ਕੇ ਫਰਜ਼ੰਦੋਂ ਕੇ ਲੀਏ ਕਿਆ ਹੈ ਜੀ? हमारा हदफ क्या है जी, बैठना, चलना, खड़े होना या क्यादत करना। जब पांच बाप उसकी पहली 21 आयत को पढ़ते हैं तो पौलुस रसूल कहता है किस तरह चलना है जी। पहला नुक्ता देखते हैं, मसीह की मानद चलना फिरना और मोहब्बत करना, एफसीओ 1 बाप उसकी पहली 6 आयत। हाँ जी, पांच बाप उसकी पहली 6 आयत। It was not the question, the statement, correction. दूसरा नुक्ता, नूर के फर्जंदों की तरह चलना, एफसीओ 5 बाप उसकी 7 आयत से 14 आयत तक। आए जरा देखें इनको क्या कहा गया है जी। बस अजीज फर्जंदों की तरह खुदा की मानत भरो और मोहब्बत से चलो, जैसे मसीह ने तुमसे मोहब्बत की और हमारे वास्ते अपने आप को खुशबू की मानत खुदा की नजर करके कुर्बान किया। बारबेक्यू किनू किनू पसंद आ? सारे ने पसंद आना जी। अकी तेला ना रुपया दईए तो की है जी, बाजार चो नंघदे हुए तो तिक्के बूटी बांधते हो तो खुशबू आ जाए तो कहने वाह 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 क्या खुशबू है। यहां पर खुदा का बंदा पौलुस रसूल कहता है, मसीह ने अपने आप को जब खुदा की नजर किया तो उसकी खुशबू से खुदा खुश हुआ। यहां पर जो लफ्ज यूनानी जुबान का है इससे जो तायन मिलता है, खुशबू यानी के बारबेक्यू की स्मेल। पुराने अहदनामा में पहली दफा जब हम देखते हैं पदेश 8 बाब में, जब खुदा ने नूह को 40 दिन 40 रात के बाद बेड़े में से निकाला, सबसे पहले उसने क्या किया? मजबा बनाया, पाक जानवरों में से कुछ जानवर ले और उसने क्या किया जी, सोगनी कुर्बानी को पेश किया और उस कुर्बानी की जब जो जलाई जाती थी उसकी खुशबू खुदा ने ली तो खुदा को क्या मिली जी, राहत मिली, खुदा खुश हुआ। और उससे पहले हम देखते हैं काहिन और हाबल की कहानी को, हाबल की कुर्बानी को खुदा ने मंजूर किया, उसके लिए जो लफ्ज क्या है जी, कबूल किया, पसंद किया, उसे राहत मिली, अबरानी जुबान का लफ्ज है। और काहिन की कुर्बानी को ना मंजूर किया, उसके लिए जो अबरानी जुबान का मिलता जुलता हमें तासर मिलता है वो क्या है, वो खुदा की हजूरी में क्या गिनी गई, सना। ये अबरानी जुबान का लफ्ज है जो हम उर्दू में कहते हैं सनाकार, अबरानी का लफ्ज है सना, ना मंजूर किया। यहां पर क्या है जी, इल्मे इलाही को जो पढ़ते हैं उसे क्या कहते हैं जी, प्रोपिशिएशन ऑफ गॉड, द डॉक्ट्रिन ऑफ प्रोपिशिएशन। प्रोपिशिएशन किसे कहते हैं? खुदा मुकम्मल तौर पर क्या हुआ जी, खुश हुआ। जब खुदा ने मसीह के कफारे को देखा तो उसने कहा कि इस कफारे की खुशबू, इस कुर्बानी की वो तमाम बातें जो मैं चाहता था कि वो बेआब हो, उसमें कोई बीमारी ना हो, वो लंगड़ा ना हो, वो नापाक ना हो, उसमें बदी ना पाई जानी है, वो यकसाला नर हो और उसमें तमाम चीजें जो शरीयत के मुताबिक हैं पूरी पूरी हो, तब ही वो बर्रा खुदा की हजूरी में जलाया जाता था और उसकी खुशबू से जब खुशबू ली जाती थी, हैकले सुलेमानी में चाहे देख लें, चाहे कैमा तजमा में देख लें कि वो पाक मकान से पाक तरीन मकान में जब उस बर्रे का खून या कुर्बानी जलाते थे तो उसकी खुशबू जब खुदा के हुजूर में पहुंचती थी तो खुदा उससे खुश होता था। सलीब पर जब यीशु मसीह को जो खुदा का बर्रा है कुर्बान किया गया, जो बारबेक्यू की खुशबू जब हम बाजार में लेते हैं तो हमें राहत मिलती है। खुदा ने यीशु की कुर्बानी को देखा और उसकी खुशबू ली और उसने कहा कि मैं मुतमिन हूं, मैं मुकम्मल सैटिस्फाई हूं के गुनाहों का कफारा हो चुका और ये कुर्बानी कामल है और ये कुर्बानी पाक है, इसने तमाम अहकाम को पूरा कर दिया। तो पौलुस रसूल कहता है खुदा की मानत बनो, मसीह में मोहब्बत के साथ चलो जैसे उसने अपने आप को खुशबू की मानत। और हमसे खुदा चाहता है कि हम में से किसकी खुशबू आए, मसीह की। पहला ग्रंथियों उसका 4:2 बाप उसकी जब हम 14, 15, 16 इनको देखते हैं, हम मसीह के असीर हैं और क्या है जी, उसके इलम की खुशबू हम में से आती है, बथेरों के लिए हम क्या हैं जी, जिंदगी की बू हैं और बथेरों के लिए मौत की खुशबू हैं। पौलुस रसूल कहता है अपने बदनों को इस तरह कुर्बान करो कि खुदा को पसंद आए और तुम्हारी यही मकबूल इबादत है। और वो क्या कहता है, पुराने अहदनामा के मुर्दा जानवरों की तरह नहीं, हमें क्या पेश करना होगा, अपने आप को इब्राहिम के बेटे इसहाक की तरह जिंदा कुर्बानी पेश करना होगा। रोमियो 12 बाब उसकी पहली आयत में लिखा है, मैं खुदा की रहमते याद लाकर तुमसे अल्माज करता हूँ कि अपने बदन ऐसी कुर्बानी होने के लिए नजर करो जो जिंदा और पाक है, कि खुदा को पसंदीदा हो, यही तुम्हारी मकबूल इबादत है। खुदा हमसे क्या चाहता है, मसीह की खुशबू। दुनिया हमसे क्या चाहती है, मसीह की खुशबू। अगर मसीहियों में से मसीह की खुशबू नहीं आएगी तो फिर कुर्बानी कैसे कबूल मंजूर होगी यहोवा पाक के हुजूर। इसलिए पौलुस रसूल कहता है, मसीह की मानद चलना फिरना और मोहब्बत करना, उसके बाद नूर के फर्जंदों की तरह चलना। 7 आयत को जब हम पढ़ते हैं तो वो क्या कहता है जी, 5 बाब, बस उनके कामों में शरीक ना हो, क्योंकि तुम पहले तरीकी थे मगर अब खुदावंद में नूर हो, बस नूर के फर्जंदों की तरह चलो। 3 नुक्ता, तनाव की तरह अल्लाही हिकमत में चलो। और 4 नुक्ता, रूह कुद्दस की मामूरी और हजूरी में चलो। रूह कुद्दस की हजूरी और मामूरी में चलो। और वो क्या कहता है 18 आयत में, शराब में मतवाले ना बनो, क्योंकि इससे बदचलनी वाकया होती है, बल्कि रूह से मामूर होते जाओ, और जब रूह से मामूर होंगे तो गालियां, कहर, चुगली, ऐब जोई, बिदते और गुस्ताखी और नाफरमानी और दूसरी तमाम वो बातें जो जेबा नहीं है निकलने की बजाय क्या होगा जी, हमारे मुंह से क्या निकलेंगे जी, मजामीर, गीत, रूहानी गजलें, और ये क्या होगा जी, खुदावंद के नाम को गाना बजाना जलाल देगा। अगला हिस्सा ये खत्म हो गया जी, एक और रह गया जी, दुआ, दुआ दे खत्म करांगे जी, दुआ, प्रेयर। हम सब की ये दुआ होनी चाहिए, और इसको जब हम पढ़ते हैं तो हम सादा तौर पर पढ़ेंगे और इस पर खत्म करेंगे, ये वक्त बहुत कम है। और यहाँ पर पौलुस रसूल क्या कहता है, मैंने तुमको मकसद बताया, मैंने तुमको कुदरत के बारे में बताया, मैंने तुमको तुम्हारी क्या है जी जिंदगी का तलक बतान बयान किया, मैंने बताया कि तुम्हारे लिए क्या दस्तियाब है, तुमको रसाई हासिल है, कौन सी कुदरत हासिल है, तुम्हें मिसाल बनने की जरूरत है, तुम्हें नमूना बनने की जरूरत है, तुम्हारा रवैया कैसा होना चाहिए। अब वो कहता है कि दुआ, और दुआ को जब हम शुरू करते हैं घरेलू मामलात में खुदा के फहम और कलाम का अतलाक, जब 5वें बाब की 22वीं आयत से पढ़ते हैं तो वो क्या कहता है, पादरी दानियल ने इस पर बयान किया था, ऐ शोहरो, क्या लिखा है जी 22वीं आयत में, ऐ बीवियो अपने शोहरों की ऐसी ताबे रहो जैसे खुदावंद की। ऐ बीवियो, ये बीवियों के लिए हुक्म है, ताबेदारी करनी है। जब खुदा ने हवा को बनाया तो उसे उसने ईंटों से नहीं निकाला था, उसे उसने पसली से निकाला था, और पसली क्या है जी, दिल के बड़ी नजदीक है, इसलिए खुदा ने उसे कहा कि तूने इसकी बड़ी नाजुक और आसान तरीके से हिफाजत करनी है। और जब सलीब पर यीशु मसीह था तो उसकी पसली में जब नेजा लगाया गया, ये वही पसली थी जिसके वसीला से खुदा और उनके दरमियान जुदाई आई, और यीशु मसीह की जब पसली छेदी गई तो उसने कहा कि पहला आदम और पहला बाग, उसमें क्या है जी, पहली शादी हुई, यहाँ पर मैं अपनी पसली दूंगा ताकि मेरी पसली में से वो पसली निकले जिसे कलीसिया का नाम किया जाए, कि मेरी दुल्हन हो। और खुदा ने कहा कि ऐ शोहरो, अपनी बीवी से क्या करो जी, मोहब्बत करो। सो पहली बात है जी, बीवियों के लिए हुक्म है ताबेदारी करें, खामदों के लिए हुक्म है मोहब्बत करें, बीवी के लिए ताबेदारी, खामद के लिए मोहब्बत। फर्जंदों को हुक्म दिया है कि अपने माँ बाप की फरमाबरदारी करें, औलाद वालों को फर्जंदों को कहा है कि अपने माँ बाप की फरमाबरदारी करें, औलाद वाले यानी माँ बाप को कहा गया है कि घरेलू मामलात में क्या करें जी, अपने वालदेन की इज्जत करें, नौकरों को कहा गया है कि नौकरों ऐसी खिदमत करो जैसे खुदावंद की करते हो। काश कि आज पाकिस्तानी नौकर ऐसे हो जाए जैसे उस नमान कोड़ी के घर में वो गुलाम लड़की थी, उसने कहा कि मालिक मैं जानती हूँ मेरे मुल्क में एक नबी है और वो अगर तेरे लिए दुआ करे तो तेरे कोढ़ को पाक और साफ कर सकता है। वो ना सिर्फ तेरे जाहरी कोढ़ को बल्कि तेरे अंदर, तू जो अरामी है, तू जो यहूदियों के खुदा से वाकिफ नहीं, वो तुझे बाहर ही से नहीं बल्कि अंदर से भी धोकर पाक और साफ कर देगा अगर तू उसके पास जाएगा। वो नगरानी गुलाम थी, उस गुलाम ने क्या किया, अपने मालक को जिंदगी का पैगाम दिया। नौकर, मालक, और उसके बाद आगे क्या है जी, हम इस पर खत्म करेंगे। आए खुदा के सुर झुके और दुआ करें। खुदा बाप तेरा शुक्र हो, तेरे नाम की तारीफ हो, सब कुछ हो, बड़ी बरकत दे। यीशु मसीह नासरी के नाम में दुआ मांगता हूँ।